اللہ تبارک و تعالیٰ نے حضور کے بعد علم کا دروازہ اور وسیع فرما دیا ہے, اور یہ کچھ صدقہ ہے رسول اکرم صلی اللہ علیہ وسلم کے. حضور ہی کے آنے کے بعد کائنات کے ذہنوں کے بند دریچے کھلے ہیں, ورنہ اس سے پہلے انبیاء و مرسلین کی ایک لمبی تعداد ہے. لیکن کیا وجہ ہے کہ یہ ترقی کی ساری حکمہ گشائی اسی وقت ہو رہی ہے, اس سے پہلے نہیں تھی؟ یہ صرف صدقہ ہے رسول اکرم صلی اللہ علیہ وسلم. اتنا ہونے کے باوجود آدمی کو یہ اختیار نہیں ہے کہ کسی مردہ کو زندہ کر دے اور کسی زندہ کو مردہ کر دے, کسی کو اختیار, اور قیامت تک یہ اختیار کسی کو نہیں ہو سکتا ہے. اس لیے کہ یہ خاص صفات ہے اللہ جل شان. یہی تو مناظرہ ہوا فصیح میں ابراہیم علیہ السلام سے, نمرود سے. آپ نے فرمایا اچھا میرا رب وہ ہے کہ جو مردے کو زندہ کرتا ہے, زندہ کو مردہ کرتا ہے. نمرود نے ایک قیدی کو بلایا, اور قیدی کو بلانے کے بعد جس کو سزا دی جانے والی تھی اس کو آزاد کر دیا, اور ایک اکٹھا کٹھا بیچارہ بے گناہ شخص اس کو فتح کروا دیا. کئی کام تو وہی کرتا ہوں, آپ نے فرمایا اس کے دماغ کبھی آئے, یہ دماغ نہیں رکھتا ہے, یہ اسکواش ہے اس کے دماغ. کٹہل جانتے ہیں؟ کٹہل کٹہل ہے اس کے دماغ, اتنا بھی نہیں سمجھتا ہے. تب آپ نے دوسری لاجیکل جو مشاہداتی تھی, فرمایا فین اللہ یا کہ شم سے بل مشرق پاتے بل مغرب, میرا رب وہ ہے جو سورج کو پورب سے نکال دے تو پچھم سے نکال دے, مغرب سے نکال دے, ویسٹ سے. اب مشاہداتی بول گئی نا, مشاہداتی بول گئی, چپ ہو گیا. فرحبت اللہی کفر واللہ لا یہدی القوم الظالمین, کافر حقہ بکہ رہ گیا, اللہ ظالموں کو ہدایت دی گئی. آئے بات سننا, یہ ہے یہ یمین, یہ اللہ کی محلی اور ممید, یہ اللہ کی. ہاں اللہ تبارک و تعالی اپنی عطا و فضل سے اگر عارضی طور پر کسی کو یہ صفت دے دے تو اس سے اس کی الوہیت کا انکار لازم نہیں آتا ہے, اور جس بندے کو صفت دی گئی اس کی خدائی ثابت نہیں ہو سکتی ہے. سمجھنے کی کوشش کی ہے؟ اس لیے کہ اللہ تبارک و تعالی ہی کے کلام مقدس میں سیدنا عیسیٰ علیہ السلام کی صفت فرمائی گئی ہے. عیسیٰ علیہ السلام کے چار بڑے معجزوں کا ذکر کیا گیا ہے, اس میں یہ بھی ہے کہ ابر الکمہ ولبرص وروحی ملتقی دے گیا, میں اندھوں کو صحیح کر دیتا ہوں, گنجوں کو صحیح کر دیتا ہوں, اور مردوں کو زندہ کر دیتا ہوں, مٹی کے پرندوں کو فضا میں اڑا دیتا ہوں. یہ چار بڑے معجزات کا ذکر قرآن نے کیا ہے. تو حضرت عیسیٰ علیہ السلام کے اس مردے سے عیسیٰ علیہ السلام کی خدائی ثابت نہیں ہو سکتی ہے, اور اللہ کی صفت کریمانہ میں نقص پیدا نہیں ہو سکتا ہے. اس لیے کہ ابھی میں نے سمجھایا ہے کہ موجود ہم بھی ہے, موجود وہ بھی ہے, یہ اللہ کی عطا ہے جو قوم کو عاجز کرنے کے لیے پیغمبر کو معجزہ کی طور پر دی گئی ہے, بس ہے نا. هو الاول والآخر والظاہر والباطن, وہی اول وہی آخر وہی ظاہر وہی باطن وہی سب کچھ جانتا ہے. اب یہاں پہ ایک بہت ہی اہم مسئلہ پیدا ہے, اول آخر ظاہر باطن, ان کے دو معنی ہیں, ایک معنی حقیقی ایک معنی اضافی. اضافی یعنی کسی کو کسی کے اعتبار سے سمجھا جائے, جیسے میں یوں کہوں کہ یہ بھی لائٹ سفید ہے یہ بھی لائٹ سفید ہے, ہے نا, لیکن یہ کیونکہ بہت سفید ہے یہ کم سفید ہے, سفیدی دونوں پائی گئی ہے, تو اس کی سفیدی کی زیادتی اس کی کمی سے پتہ چل رہی ہے, اور اس کی کمی اس کی زیادتی سے پتہ چل رہی ہے. میرا سمجھ آئی؟ یہ اس لیے زیادہ سفید لگ رہی ہے کیونکہ یہ اس کے مقابل میں کم سفید ہے, یاد اگر اس کی کمی نہ ہوتی ہے تو اس کی وائٹنس کمپلیٹلی پتہ نہیں چلتی ہے, اور چونکہ وہ بہت زیادہ سفید نظر آ رہی ہے دنیا کو بھی مندر بھی نظر آ رہی ہے, اس کو کہتے ہیں معنی اضافی. معنی اضافی, کوئی بڑا ہے تو کسی چھوٹے کے مقابل میں, اور کوئی چھوٹا ہے تو کسی بڑے کے مقابل میں, تو یہ چھوٹائی اور بڑائی یہ معنی اضافی ہوگی. اور اللہ جل شانہ اول اور آخر ظاہر و باطن کس اعتبار سے؟ معنی حقیقی کے اعتبار سے, معنی اضافی کے اعتبار سے نہیں. یہ ہمارے دماغ کے ایک پیداوار ہے, ہمارے دماغ کو سمجھانے کے لیے معنی اضافی کا استعمال کیا.
माशाल्लाह आज बेशक बेशक बहुत याद करके आया
है ना, वो अव्वल है, अव्वल अव्वल इस बुनियाद पर के उसके मुकाबले में कोई ऐसी चीज है जिसको हम बात कर सकते हैं, इसलिए वो अव्वल है। वो आखिर है इस बुनियाद पर के उसके मुकाबले में कोई चीज को हम पहले कह सकते हैं, इसलिए आखिर, समझ रहे हैं। वो जाहिर है इस बुनियाद पर उसके मुकाबले में कोई ऐसी चीज है कि जो क्लियर है, जो छुपी हुई है, इस बुनियाद पर उसको जाहिर कह रहे हैं। और वो बातों इस बुनियाद पर उसके मुकाबले में कोई ऐसी चीज है जो बहुत जाहिर इस बुनियाद पर उसको बात नहीं कह रहे हैं। ये माना इजाफी हमारे इतबार से नहीं समझा रहा है, ये माना इजाफी हमारे इतबार से है, वरना न उसके लिए अव्वल, न उसके लिए आखिर, न उसके लिए जाहिर, न उसके लिए बातें। बात समझ में आ रही है, ना उसके लिए अव्वल, ना उसके लिए आखिर, ना उसके लिए जाहिर, ना उसके लिए बात। हाँ, इस एतबार से है कि क्योंकि जब कुछ नहीं था तब था वो, इस बुनियाद पर अव्वल है। जब सब फना हो जाएगा वो भी अकेले रहेगा, इसलिए वो आखिर है। माने जाके पाएगी नहीं पाएगी आखिर, लेकिन यह अव्वलियत हमारे एतबार से है। वरना अव्वल और आखिर, जाहिर और बातिन, ये खुद उसकी सिफत करीमा है। और कुछ ना हो, कुछ ना रहे, जब भी अव्वल रहा है वो जाहिर और बातिन है, ये भी इस बात से है, माने जाके के बात। वरना यही सिफात सूरह ए हश शरीफ के अंदर रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की बयान फरमाई गई है, हुजूर की भी सिफात यही बयान फरमाई गई है। वल्लाहु जाला हु, क्या है वो والله جاء له الملك القدوس السلام यार पढ़ो कोई तो मालूम पढ़ते रहो प्यारे पढ़ते रहो बारक अल्लाह। आगे बात पाई जाए तो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की सिफात शेख अल इत्लाक शाहबुलक मुहसिदेवी रहमतुल्लाह ताला अलैह ने वल अव्वल वल आखिर वल ज़ाहिर वल बातिन के बारे में फरमाया कि ये सिफात रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की भी है। अव्वल इस एतबार से जब कायनात का वजूद भी नहीं था, वो अल्लाह जल्ले शानहु ने हुजूर के नूर पाक को पैदा किया, अव्वल है। आखिर इस बुनियाद पर के सारे अंबिया तशरीफ ले आए, और उसके बाद सबसे बाद में बहसियत आखिरी नबी, खातमुन नबी, आजमुन नबी बढ़कर के आप तशरीफ लाए, इसलिए आखिर है। तो ये तो सिफत रसूल अकरम की भी होगी, लेकिन रसूल अकरम की सिफत बिन हैसुल इजाफी है, इजाफत के एतबार से है, और अल्लाह की सिफत हकीकत के एतबार से। बात समझ में आ गई। वो हर शय का जानकार है, क्या चीज है जो नहीं जानता है। और वही जिसने आसमान और जमीन छह दिन में पैदा किया, फिर अर्श पर इस्तवा फरमाया जैसा उसकी शान के लायक है, जानता है जो जमीन के अंदर जाता है और जो उससे बाहर निकलता है, जो आसमान से उतरता है, जो उस पर चढ़ता है, और तुम्हारे साथ है, तुम कहीं हो और अल्लाह तुम्हारे काम देख रहा है। छह दिन में ये दिन का जो इतलाफ है दरअसल, ये भी माने जाते के एतबार से है, निस्बती एतबार से, इसलिए कि दिन उस वक्त हुआ है। दिन कहते किसको, किसको कहते हैं? सूरज की गर्दिश का नाम दिन है। अरे सूरज निकलता है, डूब जाता है, एक दिन हो गया, इस वक्त यहां रात, ऑस्ट्रेलिया में दिन, फिजी में दिन, इंडिया में दिन, अलास्का में शाम होने जा रही है। गर्दिश लहू नहार, सूरज की गर्दिश ही का नाम तो दिन हो गया है। अभी इन फलसफियों ने कहा कि फलकुल अफलाक की हरकत का नाम, जमीन साइंस के अतबार से क्योंकि जमीन में हमारी गर्दिश कर रही, इस बुनियाद पर जाविया बदल रहा है, गुजरात हो रही है अल्लाह वालम, कुरान जो कह रहा है उसी के मान है। तो सूरज और चांद की गर्दिश ही के नाम को दिन और रात कहा जाता है, और जो दोनों है मखलूक, चांद और सूरज है मखलूक। तो जब अल्लाह जल्ले शानहू ने चांद को नहीं पैदा किया था, सूरज को नहीं पैदा किया था, जमीन को नहीं पैदा किया था, फिर भी वो था कि नहीं था, तो फिर दिन का मफहूम कैसे समझ में आया, दिन कैसे था जब कुछ नहीं था फिर भी दिन था, और दिन नहीं था जब भी दिन था, ये समझने की बात है भाई। किसी भी तारीख को ले लो, फलसफियाना ले लो, मजहबी ले लो, साइंस के अतबार से, ये तो सब बहुत बात की चीजें हैं ना। तो उसने आसमान और जमीन को छह दिन में पैदा किया, ये हमारे समझाने के लिए, ये हमारे। और फिर एक बात है कि दिन के ताल्लुक से कुरान की दो आयतें हैं, कुरान ने खुद दो दिन के ताल्लुक से दो कौन किया है, एक जगह कहा है खमसीन आल फसाना, 50,000 साल का एक दिन, 50,000 साल का एक दिन। तो ये कायनात के अतबार से, हमारे अतबार से, और फिर छह दिन में उसने पैदा किया, इतना लॉन्ग टाइम देने की क्या जरूरत थी, वो तो ऐसा कादर मुतलक रूप कहता है कौन होगा बस हो गई, छह दिन की क्या जरूरत क्या पड़ता है, हमें समझ में आ रहा है कुछ। वो तो ऐसा खल्लाक आदम है, कादर मुतलक है कि वो कहता है कुन हो जा बस हो जाते हैं, छह दिन पैदा करने की क्या जरूरत है। ये सिर्फ हमारे तकरीब रहन के लिए, हमको समझाने के लिए है, इसलिए कि हम महसूसात और मादे के आदि हैं, और मादे की रोशनी में समझने के आदि हैं, बुनियाद पर हमारी तकरीब समझ के लिए ऐसा कहा गया कि हम समझ सकें कि इस तरह से। और इसमें तुम मस्तबाल अर्श, फिर अर्श पर इस्तवा फरमाया, आयत मुतशाबे में से है, इसका तर्जमा आज तक मुफस्सिरीन और मुफस्सिरीन एग्जैक्टली नहीं कर सके हैं कि इस्तवा का माना क्या होता है। इसी तरह की आयतों को लेकर के यहूदियों ने एक मनगढ़ंत माना पैदा किया कि छह दिन उसने जब आसमान जमीन बनाया तो थक गया था, तो जाकर के सातवें दिन उसने आराम किया था, माशाल्लाह अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह, कुफ्र है ये, कुफ्र है ये, जानते हैं ये इस किस्म की बातें कब पैदा होती है, जब आदमी जाते इलाही को अपने ऊपर डिपेंड करते हुए सोचना शुरू करता है। हमारे यहां मस्जिद में बहुत सारे लोग इस किस्म से सोचने के आदि हैं, गलत बात है। अल्लाह जल्ल शानहू को मावराए अक्ल इदराक दिमाग जहन फहम एहसास हर चीज से बुलंद होकर के समझने की कोशिश की जाएगी, तब कुछ समझ में आ सकता है, बस उसकी सिफात समझ में आ सकती है। इसलिए जरूरत इस बात की है कि जात इलाही के ताल्लुक से जब भी कोई ख्याल किया जाए, कोई बात की जाए, तो बहुत महदूद सोचने का अंदाज और बहुत ही मुअद्दब दायरा होना चाहिए, वरना आदमी कुफ्र कर बैठेगा, फौरन कुफ्र कर बैठेगा। तो उसने छह दिन में पैदा फरमाया, और उसके बाद फिर अर्श पर इस्तवा फरमाया जैसा उसकी शान, इसीलिए सही आ रहा है कि तर्जमे में जहां जहां उसका तर्जमा किया गया है उसके आगे हमेशा लिख दिया गया कि जैसा उसकी शान के लायक है। इसलिए कि जिस आयत मुतशाबे का जिस का जो मफहूम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने अपने सहाबा को नहीं बताया हो, तो उस पर फिर दिमाग लगाना और सोचना नुकसानदेह साबित हो जाता है। और वही जानता है जो जमीन में जाता है, अब अंदाजा लगाइए कि दाने को आपने जमीन में डाल दिया, मिट्टी बराबर कर दी, तलाश करो, चार दिन के बाद आपने देखा दाना गायब, अब क्या रहेगी वहां, एक गंदी से कोफल निकल करके आई, दाना गायब, एक हफ्ते के बाद फिर आपने देखा तो वो कोफल वहां से खत्म हो चुकी है, कुछ और वहां नजर आ रहा है, दाना बन गया है, एक हफ्ते का आप देखना तो उसमें छोटी छोटी कुछ और चीजें नजर आ रही, ये क्या है, ये पत्ती है, चार महीने के बाद आपने देखा तो उसमें कुछ और जो है क्या, ये फूल की पंखड़ियां नजर आ रही
है। दाना इतने शब्दों में किसने तब्दील कर लिया है, किसने कर दिया है, कौन है
अल्लाह का, कौन हो सकता है? और जो इससे बाहर निकलता है कौन जानता है उसको। एक किसान अपने खेत में 500 दाने डालता है, 500 दाना डालने के बाद वो 500 दरख्तों को गिन करके बताया कि कितने दाने कामयाब रहे कितने दाने नाकाम रहे। इन 500 दानों को जमीन के सीने में किसने हिफाजत की और किसने हर दाने को उगा दिया, कौन अल्लाह। उस रूप देखने को रंग कितना कितना जाजिब स्लूप है, जरा सा ईमान के अल्लाह का बढ़ा दी जाए तो यकीन कीजिए कि पढ़ते जाइए इसको। और फिर उमा यार पीला और आसमान से जो उतरता है और जो उस पर चढ़ता है कौन जानता है क्या आसमान से उतरता है, खाली बारिश, हादसा, मसाइब, नेमतें, सादतें, बरकतें, ये सब आसमान से उतरती है। और क्या चढ़ता है, बंदे के अमाल, बंदे के अच्छी बातें, अलकलम तय्यिब अच्छी बातें, अमल सालेह, ये सब आसमान पर चढ़ते हैं। और सुना चुका हूं हदीस पाक, ये बंदा जब मर जाता है तो आसमान पर 2 दरवाजे उसके नाम मखसूस होते हैं, एक उसकी इबादत का दरवाजा, एक उसके रिज्क का दरवाजा, दोनों बंद कर दिया जाता है। बंदा अगर सालेह है तो दोनों दरवाजे होते हैं। तो कहते हैं अफसोस, आज से हमारे दरमियान से गुजरने वाला उसका अमल सालेह बंद कर दिया गया, और अफसोस रोजी वाला दरवाजा कहता है कि वो उसने एक बंदे के लिए जो रोजी हमारे जरिए जमीन में उतारी जाती थी आज से बंद हो गई है। अगर बदकिरदार है, काफिर मुशरिक है, बदामन है, बदाकीदा है तो दोनों दरवाजे खुशियां मनाते हैं कि आज से उसका बुरा अमल तो हमारे दरमियान से नहीं गुजरेगा और आज से उसकी रोजी तो हमारे दरमियान से उतारी जाएगी, खुशियां मनाते हैं। तो ये क्या चीज चलता है, अल्लाह रखूं तुम और तुम्हारे साथ तुम जहां कहीं भी हो कहीं भी रहो तुम्हारे साथ है। नहनु अक्रब इलैह मिन हब्लिल वरीद, हम तो अपने बंदे की बगे शहरत से भी ज्यादा करीब है। चंद आयतों के मफहूम ऐसे हैं कि अगर उसको बंदा अपने दिमाग में बैठा ले तो खुदा के दर्शन कभी गुनाह नहीं कर सकता है, कभी गुनाह नहीं कर सकता है। लेकिन होता क्या है कि आदमी उठ करके गया और शैतान इतना गालिब दिमाग के ऊपर होता है कि फौरन बातें बुला देता है। मिश्कात के हदीसे पाक है, हजरत सिद्दीक अकबर और एक सहाबी हजरत हंजला अंसारी रजी अल्लाह तआला हुजूर के पास, हजरत हंजला सिद्दीक अकबर के पास आए और कहा कि अबू बकर हंजला का मुनाफिक हो गया। सहाबी हजूर का मुनाफिक था, क्यों? कहा हम हजूर की बारगाह में होते हैं, हजूर से वही इलाही सुनते हैं, अच्छी अच्छी बातें आखरत की, दुनिया की, हर उमूर की बातें सुनते हैं और वहां से आते हैं घरों में भूल जाते हैं, तो मुनाफ़क़त की अलामत है, ये हाइपोक्रेसी नहीं है, मुनाफ़क़त के लिए। हर किसी भी कहते हैं कि ये हंदला ये कर, ये बात मेरे अंदर पाई जाती है, आओ चलो रसूल की बात आए हो जो मसीहाए जमाना रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम, बीमार दिलों का इलाज फरमाने वाले मसीह आजम, अल्लाह की खिलकत के दूल्हा, क्या अल्लाह या रसूल अल्लाह हंजला मेरे पास आए, ऐसी ऐसी सूरत हाल है, ये कहते हैं खदनाफकल हंजला, हंजला मुनाफिक हो गया है, जो बातें बताई हैं वो तो मेरे अंदर भी पाई जाती है कि मैं भी भूल जाता हूँ। कुर्बान उस जात करीमी पर, फरमाते हैं अबू बकर और हंजला जब तुम लोगों को बताता हूं ना, अगर तुम लोग उसको सब याद रखो, जानते हो मदीने की गलियों में फरिश्ते तुमसे मुसाफा करेंगे, मदीने की गलियों में फरिश्ते तुमसे मुसाफा करेंगे, लेकिन ये फितरत का वसूल है, कुछ तो दिमाग के अंदर रहता है, उसी पर अमल कर लिया करो, कुछ तो दिमाग में रहता है उसी पर अमल कर लिया करो। ये है
अभी आयत करीमा वह वमा अकमल नमा कुम तुम, अल्लाह तुम्हारे साथ तुम जहां कहीं भी रहो,
अगर ये कैफियत बंदे की हो जाए। इमाम कुशैरी ने अपने किताब रिसाले कुशैरिया के अंदर लिखा, एक शेख तरीकत थे, अपने एक मुरीद को बहुत प्यार करा, तो सारे मुरीद कहते थे कुछ बात समझ में नहीं आ रही है कि ये हमारे शेख पीर मुर्शिद इससे बहुत ज्यादा प्यार करते थे, बेवकूफ लगता है इस देखने में। तो हजरत ने एक दिन एक आजमाइश की और कहा कि ये लो मैं सबको एक एक कलम दे रहा हूं, इसको ले जाओ ऐसी जगह जिद हटो जहां कोई देख ना रहा। सब लोग गए अपना परिंदा जमे करके ले आए, मगर वो सॉलिड परिंदा लोगों को बुलाया जिंदा जिंदा। आपने पूछा कि तुमने क्यों जमे किया, कहा बिल्कुल कोई नहीं देख रहा था, तुमने कोई नहीं तुमने क्यों, सबने कहा कोई नहीं देख रहा था। उसे पूछा तुम जिंदा क्यों दे करके आए, कहा कोई जगह मिली नहीं कि यहां पे ये देखो कि अल्लाह वहां नहीं देख रहा है। फरमाया इसीलिए मैं इससे ज्यादा प्यार करता हूं, फरमाया इसीलिए मैं इससे ज्यादा प्यार करता हूं। तो बाबा मां आपको ना कौन को 28वें पारे में बात आएगी इंशाल्लाह, जल्दी की तफसील उसकी आने वाली है। अल्लाह ने खुद फरमाया है कि जानते हो कि जहां दो होता है वहां तीसरा खुदा होता है, जहां तीन तुम्बे का कोई होता है चौथा खुदा होता है, जहां चार तुम्बे का कोई होता है पांचवा खुदा होता है। तो जब हम दो हो और तीसरा खुदा है तो दो जहां मिले तीसरे की जरूरत नहीं करनी चाहिए, बुराई की बात नहीं करनी चाहिए। वह बाबा को नमा कुन तुम जहां कहीं हो अल्लाह तुम्हारे साथ, और तुम जो करते हो देख भी रहा है, उसी की है आसमान और जमीन की सल्तनत, और अल्लाह ही की तरफ सब कामों को रुजू है, उसी की तरफ सारे काम लौट करके जाते हैं, अच्छा काम हो बुरा काम। जब अच्छा काम रब्बे करीम की बारगाह में पहुंचता है तो रब्बे करीम की रहमतें वसी हो जाती है, और जब बुरा काम पहुंचता है तो अल्लाह जल्ल शानू कहर व गज़ब में आ जाता है, अल्लाह बचाए इससे। रात को दिन के हिस्से में लाता है, दिन को रात के हिस्से में लाता है, और वो दोनों को बात जानता है, दिलों की बात जानता है। देखें कभी आजकल गुरूब आफ्ताब 6:28 मिनट और तुलू आफ्ताब 6:38 मिनट तुलू आफ्ताब, और दिसंबर में कितने बजे तुलू आफ्ताब होता है 7:15 मिनट। ये किसने बढ़ा दिया, रात को घटा दिया, दिन को बढ़ा दिया, दिन को घटा दिया, रात को बढ़ा दिया, किसने कर दिया, ये कौन है? यूनिक वाला मान होता है किसी का किसी चीज में दाखिल करना, किसी का किसी चीज में दाखिल कर देना, इसको वहरूज बोलते हैं। यूनिज कोई और चीज नहीं है, वो दिन का हिस्सा है मगर आज उस पर रात तारी हो चुकी है, वो रात का हिस्सा है मगर आज उस पर रोशनी दिन की रानी बन चुकी है। तो यही 24 घंटे हैं, इन्हें 24 घंटे में दिन छोटा होता है, रात बड़ी होती है, रात छोटी दिन बड़ा हो जाता है, इसको वहरूज बोलते हैं। ये बात मुकम्मल हुई यहां तक अल्लाह जल्ल शानहू की ज़ात करीमी के हवाले से। अब मदीने मुनव्वरा का वो क्राइटेरिया यहां ध्यान किया जा रहा है, मुलाहिज़ा फरमाइए। आमिनु बिल्लाहि व रसूलिह, अल्लाह और उसके रसूल पर ईमान लाओ, और उसकी राह में कुछ वो खर्च करो जिसकी तुम्हें औरों का जानशीन किया, तो जो तुम में ईमान लाए और उसकी राह में खर्च किया उनके लिए बड़ा सवाब है। और तुम्हें क्या है कि अल्लाह पर ईमान ना लाओ, हालांकि ये रसूल तुम्हें बुला रहे हैं कि अपने रब पर ईमान लाओ, और बेशक वो तुमसे पहले ही अहद ले चुका है अगर तुम्हें यकीन हो। ये दोनों आयतें मदीने मनवरा के हवाले से मैंने अभी शुरू में अर्ज किया था ना, ये गज़वे अहज़ाब और गज़वे उहुद वगैरह के ताल्लुक से उतरी है, कि जब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा यार कि बड़ी जहां फशानियां सहाबे कराम ने इस्लाम के लिए पेश की, खुदा की कसम ये बदकिस्मती हिरमा नसीबी है आजकल के दौर के नाम निहाद मुसलमानों की, कि अपने आप को मुसलमान कहते भी हैं और तारीख के इन वाकयात को अपनी निगाहों से हटा नहीं जाते। यकीन कर लीजिए کہ ماضی سے اگر اسلام کا رشتہ توڑ دیا جائے, صحابہ اکرام کی تاریخ, اولیاء کامرین مجتہدین احضان کی تاریخ سے اسلام کا رشتہ توڑ دیا جائے, تو اسلام پھر باقی نہیں رہے گا, وہ گمراہی ہے, زندیقیت ہے, کچھ اور ہے اسلام کا. آئے سن گئے. تو ہوا کیا, جب اللہ کے رسول سرور عالم صلی اللہ علیہ وسلم بارہا, کبھی کبھی ایسا ہوا ہے کہ کوئی معاملہ ایسا ہوا, اللہ کے رسول سرور عالم صلی اللہ علیہ وسلم نے صحابہ سے رائے لی تو کچھ صحابی خاموش ہو گئے, کچھ صحابی, کئی ایک واقعہ ایسا گزرا ہے جب حضور حضرت فرما کر کے مکہ مکرمہ سے مدینہ منورہ تشریف لائے اور اس کے بعد حضور نے پوچھا کہ یہ لوگ مدینے پر حملہ کرنے آ رہے ہیں تو تم میں کتنے وہ لوگ ہیں جو اس وقت اسلام کے لیے سروں پر کفن باندھیں گے, تو بہت سارے صحابی جو تھے وہ خاموش بیٹھے رہے. تو انصار آگے بڑھے اور عرض کیا, رسول اللہ ہم نے آپ کے اوپر ایمان, ہم آپ کے اوپر ایمان لائے, ہم نے آپ کا کلمہ پڑھا, ہم آپ کے ساتھ اس وقت تک لڑیں گے جب تک ہماری رگوں سے ایک ایک قطرہ خون نکل رہی ہے. جب انصار نے یہ بات اٹھائی تو اس کے بعد لوگوں کا حوصلہ بلند ہوا. اسی کو حفیظ عالم نے لکھا ہے نا کہ جو کیا ہے, حکم ہو تو کود جائیں ہم سمندر میں, یا رسول اللہ اگر آپ کہیں تو ہم سمندر میں کود جائیں, پتھروں سے پہاڑوں سے ٹکرا جائیں. یہ صحابہ کی نظر غزوہ احزاب کے تعلق سے کبھی ایسا ہوا ہے کہ حضور کسی جنگ سے تشریف لائے, ابھی ایک مرتبہ کا ذکر ہے کہ حضور ایک غزوہ سے تشریف لائے, ابھی اپنی اپنا سامان کھولنا ہی چاہتے تھے کہ جبریل نے تشریف لائے, عرض کیا رسول اللہ فلاں جگہ جانے کے لیے اللہ حکم دیتا ہے, حضور نے فرمایا فوراً چلو. تھکے ہوئے صحابہ ہمت نہیں پڑ رہی, ظاہر سی بات ہے یار, حضور تو پیغمبر ہے, نبی ہے نا, اور صحابہ کرام غیر نبی ہے. نبی غیر نبی کا فرق ہی کہ نبی کی قوت جو ہوتی ہے وہ اللہ جل شانہ کی دست قدرت کا عجیب آئینہ, عظیم آئینہ ہوتی ہے, اور امتی کی قوت بحیثیت بشریت ہوا کرتی ہے. بشر تو پیغمبر بھی ہے لیکن دست قدرت اس کے اوپر مکمل حمایت کے طور پر رکھا ہوا ہے. اس بنیاد پر اب اللہ کے رسول صلی اللہ علیہ وسلم چل پڑے, حضور فوراً فوراً چل پڑے. جب صحابہ نے دیکھا کہ حضور جا رہے ہیں تو اب کیا کرتے, چنانچہ اسی صورت میں اسلحہ اتار رہے تھے, باندھ لیا فوراً چل پڑے. ایسی ایسی منزلیں آئی ہیں. اسی بنیاد پر صحابی کا جو معیار اور مقام ہے, دنیا میں کوئی کتنا بڑا ولی اور عارف اور زاہد بن جائے, کسی ایک چھوٹے سے چھوٹے صحابی کی صحابیت کا مقابلہ نہیں کر سکتا ہے. تو اب تبوک کا موقع ہے, حضور نکلنے کے لیے کہا تو کسمکس ہوئی. اس وقت بات کیا تھی کہ پھل آئے ہوئے تھے, کھجوروں کے پھل آئے ہوئے تھے, گرمی پڑ رہی تھی, عرب کا مزاج یہ تھا کہ ان گرمیوں میں جب سمر کی ہوتی تھی تو وہ کیا کرتے تھے, کھجوریں پکتی تھی, مٹوں میں ٹھنڈے پانی ہوتے تھے, اپنی باغوں میں بہت بہت چارپائیاں بچھا کر کے کھجوریں کھاتے, ٹھنڈا پانی پیتے اور مستی کیا کرتے تھے. یہ ایسے وقت میں اللہ کے رسول نے تبوک چلنے کا حکم دیا, اور اس کے بعد پھر صحابہ کرام نے وضو بھی تھے. چنانچہ وہ واقعہ جس کو میں نے بارہا سنایا ہے, مجھ سے بھی سنایا, آپ لوگوں نے علامہ قبل آدمی سے بھی سنا ہے, آج اس کی سند میں آپ کے سامنے پیش کر رہا ہوں تفسیر قرطبی کے حوالے سے. پہلے میں اس کا متن پڑھ کر کے پھر ترجمہ مفہوم بتاؤں گا. ہر بن مسعود اول من عن ابن عمر قال كنت عند النبي صلى الله عليه وسلم عند ابو بكر وعلي رداء قد خل لها في صدره بخلال فنظر جبريل فقال يا نبي الله ما لي ارى ابا بكر هذه رداء قد خل لها في صدره بخلال فقال قد انفق علي ما له قبل الفتح قال فان الله يقول لك اقرا على ابي بكر السلام وقل له اراد انت في صدرك هذا ام ساقه فقال رسول الله صلى الله عليه وسلم يا ابا بكر ان الله عز وجل يقرا عليك السلام ويقول أراد أن في فقرك هذا أم ساقط فقال أبو بكر أسقط على بئر इन्नी अन रब्बी लगाद, इन्नी अन रब्बी लगाद, इन्नी अन रब्बी लगाद। قال فإن الله يقول لك قد رضيت، قد رضيت عنك كما أنت عن الغاد. فذاك أبو بكر فقال جبريل عليه السلام والذي بعثك يا محمد بالحق لقد تخللت حملك والعرش بالعلي منذ تخلل صاحبك هذه بالعباد بالعباد ولا ولهذا قدمته الصحابة على أنفسهم وقرأوا له بالتقدم والسبق. یہ واقعہ پورا یہ ہے کہ فتح مکہ سے پہلے اللہ کے رسول صلی اللہ علیہ وسلم نے حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ سے مال اللہ کے راستے میں پیش کرنے کے لیے کہا تھا، بس انہوں نے پورے گھر کا سارا سامان اللہ کو پیش کر دیا تھا. ایک روز کا ذکر ہے کہ حضرت ابو بکر کہتے ہیں کہ میں حضور کے پاس تھا اور حضور کے پاس ابو بکر بھی تھے، لیکن حضرت ابو بکر کے بدن کے اوپر ایک عبا پڑی ہوئی تھی جس کو اس سے ببول کے کانٹے یا کھجور کے کانٹوں سے ٹاگا ہوا تھا، بس ادا تھی. بعض ادا میں جلال سجوتی نے تاریخ الخلفاء میں اس کے اس سے ایک موٹا کپڑا یا کاٹ پٹی جوڑایا. جبریل امین حاضر ہوئے اور کہا کہ یا رسول اللہ، اللہ جل شانہ فرماتا ہے کہ جاؤ اور ابو بکر کو میرا سلام کیا.
اللہ
اللہ
یار سوچنے کی بات ہے.
جبریل جاؤ سے میرا سلام. فرمایا اللہ یقول لك یہ کرا علی ابو بکر السلام یا رسول اللہ، اللہ تعالیٰ کہتا ہے کہ آپ آپ ابو بکر سے اللہ کا سلام کیا. وقل له اراد انت فی فقر کا حال ام ساخر، کہ اس فقر میں جو آپ نے اللہ کے راستے میں سارا مال دے دیا ہے تو آپ اللہ سے راضی ہیں کہ ناراض ہیں وغیرہ. جبریل نے کہا یا رسول اللہ، اللہ کہتا ہے کہ ان سے پوچھئے کہ آپ ابو بکر اللہ سے راضی ہیں کہ ناراض ہو. حضرت ابو بکر کہتے ہیں آج کا تو رات بھی میں اپنے رب سے ناراض ہو سکتا ہوں، کیسے ناراض ہو سکتا ہوں؟ انا انی ربی را، بے شک میں اپنے رب سے راضی ہوں، بے شک میں اپنے رب سے راضی ہوں، بے شک میں اپنے رب سے راضی ہوں. قال اینا السلام والذی بعثک یا محمد بالحق. جبریل یہ کہتے ہیں کہ یا رسول اللہ، جس اللہ نے آپ کو حق کے ساتھ بھیجا ہے، صورتحال یہ ہے کہ حملۃ العرش، عرش کے فرشتے بھی وہی اسی طرح کا حلہ پہنے ہوئے ہیں جس طرح کا حلہ ابو بکر نے پہن رکھا، ان کے یہاں بھی آج کانٹے لگے ہوئے ہیں. یہ اعزاز، آمنوا باللہ وانفقوا، خرچ کرو اللہ کے راستے. کیا کہا؟ کہ ایمان لاؤ اللہ پر اور اس کے رسول پر اور خرچ کرو اللہ جل شانہ نے تمہیں جو دیا ہے. مستخلفین فی، خرچ کرو جس میں تمہیں اوروں کو جانشین کیا. اب آپ دیکھو کہ یہ مال جو ہم کو ملا، یہ مال جو ہم کو ملا یہ ہمارا ہمارا نہیں، ہم تو وارث ہیں، تو اپنے باپ کا تھا ہم نے پا لیا اور ہمارے بعد کے چلتے ہیں. ایک حدیث پاک ہے بہت زبردست، فرمایا گیا ہے کہ دیکھیں ملازہ فرمائیے، حضرت مطرف اپنے باپ حضرت عبداللہ سے ذکر کرتے ہیں رضی اللہ عنہ. قال انتهيت الى رسول الله صلى الله عليه وسلم يقول الهاكم التكاثر يقول ابن ادم مالي مالي وعلك من مالك الا ما اكلت فافنيت او لبست فابلت او تصدقت فامرت وما سوى ذلك فذاهب وطارق الناس. رواه مسلم. حضرت عبداللہ کہتے ہیں کہ میں حضور کی خدمت میں حاضر ہوا، حضور فرما رہے ہیں کہ الہاکم التکاثر حتی زرتم المقابر. الحا یعنی مال کی زیادتی کی حوس نے تم کو غافل کر دیا، یہاں تک کہ تم نے قبروں کا رخ کیا، چلے گئے قبرستان میں. الحاكم التقاط. حضور نے فرمایا انسان کہتا ہے مالی مالی میرا مال میرا. حضور نے فرمایا اے انسان تیرے مال میں سے تیرا حصہ کچھ نہیں سوائے اس کے بھی تم نے کھا لیا اور ختم کر دیا, یا پہن لیا اور اسے پرانا کر دیا, یا صدقہ کیا اور راہ آخرت کے لیے بطور زاد و راہ بھیج دیا. اس کے سوا جو کچھ بھی ہے وہ جانے والا ہے اور تو لوگوں کے لیے چھوڑنے والا ہے. ہمارا کیا تمہارا کیا؟ یہی وجہ ہے, مسئلہ یہ ہے کہ اگر کوئی شخص پوری رکن خالی کریں گے زیادہ نہیں کریں گے, تکان آ گئی ہے. تلاوت تو ہوئی تھی کافی لیکن انشاء اللہ تعالیٰ دس تک پڑھ کے بند کر دیں گے. مسئلہ یہ ہے کہ آدمی جب تک صحت مند ہے اس وقت تک جو کچھ بھی خرچ کرے اس کا اپنا ہے, لیکن اگر موت کے وقت اس کی جان نکل رہی ہو اور یہ کہے کہ یہ فلاں کو دے دو یہ فلاں کو دے دو یہ فلاں کو دے دو یہ فلاں کو دے دو, تو اب اس کا اختیار ہی کہاں رہ گیا ہے؟ اب تو وہ مرنے والا ہے, اب تو ورثہ کا حصہ ہے وہ, اب ورثہ کی اجازت کے بغیر نہیں ہو سکتا ہے وہ. مال اپنا اختیار کس کا؟ یہ عقل مندی یہی ہے کہ آدمی وقت سے پہلے اپنا حصہ تو وہی تو اور خوفناک چیز ہے کہ جس چیز کے بارے میں یہ احساس نہ ہو کہ صاحب وہ کب آئے گا, تو آدمی بہت احتیاط ساتھ گزرتا ہے. تو کیا کہا کہ ایمان لاؤ. یہاں پہ ایمان لانے کے مراد کیا ہے؟ اے مسلمانوں جب تم نے ایمان قبول کیا ہے کلمہ پڑھ چکے ہو تو ایمان کی تمام شرائط کو پورا کرو, اس کی ریکوائرمنٹ کو پورا کرو. اور اسی میں تو یہ بھی ہے کہ اللہ کے رسول اور اللہ نے کیا کہا ہے کہ مما رزقناہم ينفقون, ہم نے جو تم کو دیا ہے خرچ کرو. دوسری بات یہ کہ تمہارا تھوڑی ہے, یہ تو اللہ کا ہے. تو اللہ کا مال اس کا مال, اس نے تم کو عارضی طور پر کچھ دن کے لیے دیا ہے, وہ کہہ رہا ہے کہ اس کو یہاں لگا دو اس کو وہاں لگا دو, پھر بھی لگا رہے ہو. یہ تو اپنے مالک سے بے وفائی کی دلیل ہے, یہ تو اپنے مالک سے بے وفائی کی دلیل ہے. یہ بات عقل مندی کے خلاف ہے. مالک نے کہہ دیا ہے کہ مال میرا ہے اور میں تم سے کہہ رہا ہوں کہ تم اس کو پلا جگہ دے آؤ, دے آؤ میرا کر کے روک نہ رکھنا. اگر تم نے نہیں روکا, اگر تم نے روک رکھا, مالک کے حکم کے خلاف ورزی کی. اللہ اکبر. تو جو تم نے ایمان لائے اور اس کی راہ میں خرچ کیے ان کے لیے بڑا ثواب ہے, اس کا احسان اللہ فرمائیں گے. اس کا مال وہی کہہ رہا ہے کہ میں نے تم کو دیا ہے تم اس کو خرچ کرو, مال میرا ہے تو خرچ کرے گا, میں تم اس کو بہت بڑا ثواب دوں. اجر کبیر کہہ رہا ہے, اجر کبیر بہت بڑا ثواب تم کو دوں گا. میں تنہائی میں وہ بیٹھے سوچے کبھی کبھی اپنے ان حالات کے بارے میں, آج کوئی بھی کتنا کما لیتا ہو کچھ کرتا ہو. ایک دو احسان ہے یار, احسان بڑا احسان زندگی مانگی ہے. ایک ایک لمحہ, سانس کا ایک ایک حصہ, ایک ایک ذرہ اس کے انگنت احسان کے نیچے دبا ہوا ہے. میں اپنی مثال دوں دوسرے کیا ہے, مجھے برین ہیمریج ہوا, اگر مجھے پیرالائز کر لیتا میرا رب, میں کیا کر سکتا تھا؟ کیا کر سکتا میری زندگی اجیو ہوتی کہ نہیں ہوتی؟ اولاد کب تک ساتھ دیتی؟ اس کی بھی تو زندگی کے تقاضے ہیں. مگر اس کا احسان حاضر کہ اس مشکل سے مجھے گزارا بھی, سارے مرحلے سے گزر گیا اور الحمدللہ رب العالمین میرا سارا کام اس سے اچھے انداز میں ہو رہا ہے. اس کا احسان عظیم کرم اس سے زیادہ محنت میں آ کر کے کر رہا ہوں. پہلے کو فتوا بہت کم لکھتا تھا, اب تو مسلسل فتاوے لکھتا ہوں, سوالات کے جوابات دے رہا ہوں, दर्श है, बज्म है, बच्चों का काम, घर का काम, उनका काम, उनका काम, हद से ज्यादा कर रहा हूं। मैं खुद एहसास कर रहा हूं कि ये तब्दीली मेरे अंदर क्यों आई, क्यों आई। वही रब्बे करीब है, वो चाहता तो मुझे मजबूर नहीं बना देता। मतलब उस रब का इतना एहसान कि ना अब्दुल्ला यशा ना शुमार किया जा सके, ना गिरा जा सके, क्या उसने मुझको ऐसी तबाही दी है। हो सकता है चिराग से मुझे जो कहीं भड़कता है, हो सकता है चिराग से मुझे कहीं भड़कता है। तो अपनी दौलत को दौलत अपनी नहीं, उसका एहसान वाजू कभी। और तुम्हें क्या है कि अल्लाह पर ईमान ना लाओ, हालांकि रसूल तुम्हें बुला रहे कि अपने रब पर ईमान लाओ, और बेशक वो तुमसे पहले अहद ले चुका है, तुमसे पहले कितनी बार उसने तुमसे वादा लिया है। अल्लाह अकबर। सहाबा इकराम का ईमान पैदा होना चाहिए, हज़रत सैयदना उमर फारूक रज़ी अल्लाह तआला अन्हु का जज्बा होना चाहिए कि जब आप तशरीफ ले गए, बैतुल मक़दिस फतेह हुआ, तो वहां के हालात और तकाजे के एतबार से एक तब्दीलियां महसूस की। आपने जमीन से मिट्टी उठाई और जो वहां के गवर्नर थे उनके मुंह पर दे मारी, फरमाया तुम तो इतनी जल्दी बदल गए, मुझे उम्मीद भी नहीं। कुछ हालात के तकाजे उसकी बुनियाद पर नियम कर रहे हैं, इन्हें देख लिया अंदर आप वही है मोटा मोटा कपड़ा है कुछ तकाजे। तो आपने फरमाया कि अल्लाह ने हमें इज्जत दी है इस्लाम से, दौलत दी है इस्लाम से, लपार दिया है इस्लाम से, इस्लाम को छोड़ोगे तो जलील हो जाए। आज की सूरत हाल यही है कि आदमी अपने आप को मुसलमान तो कहता लेकिन इस्लाम की कदर कहां उसके पास रह गई, इसी दुनिया पर मक्खी मच्छर। अल्लाह वही है कि अपने बंदा पर रोशन आयतें उतारता ताकि तुम्हें अंधेरियों से उजाले की तरफ ले जाए, यानी कुफ्र से इस्लाम की तरफ, अंधेरे से मुराद कुफ्र शिर्क, उजाले से मुराद इस्लाम। बेशक और बेशक अल्लाह तुम पर जरूर निकलवा रहे हैं। और तुम्हें क्या है कि अल्लाह के राह में खर्च न करो, हालांकि आसमान और जमीन में सबका वारिस अल्लाह ही। तुम में बराबर नहीं हुए जिन्होंने फतह मक्का से पहले खर्च किया और जिहाद किया, वो मर्तबा में उनसे बड़े हैं जिन्होंने बाद फतह मक्का के खर्च किया और जिहाद किया, और उन सबसे अल्लाह जन्नत का वादा फरमा चुका, और अल्लाह को तुम्हारे कामों की खबर है। यह आयत नंबर 10 का तर्जुमा हुआ, हल्की तफसीर। तो फतह मक्का से पहले तारीख का, इस्लामी तारीख का बड़ा खौफनाक दौर है, इस बुनियाद पर के उससे पहले हर इम्कानी कोशिश ये की जा रही थी कि इस्लाम को जड़ों से उखा के फेंक दिया जाए। और उस वक्त जिन सहाबा कराम ने माल से, अपनी औलाद से, अपनी जान से दीन की खिदमत की है, वो इस्लाम के सबसे बड़े हीरो। फतह मक्का के बाद जिन लोगों ने इस्लाम की खिदमत की है वो भी इस्लाम के हीरो हैं, लेकिन कुरान कहता कि बाद वालों का दर्जा पहले वालों के दर्जे के बराबर नहीं हो सकता। तो जब यार फतह मक्का के बाद वाले सहाबा का दर्जा फतह मक्का से पहले वाले सहाबा के बराबर नहीं हो सकता है, तो ये दो पैर का जानवर सूर्य करीम की बराबरी करने चला है, ये कब से हो सकता है। ये दो टांगों वाला जानवर जो है, अक्ल वाला बेवकूफ, आंखों वाला अंधा, दिल वाला गाफिल, कान वाला बहरा, जुबान वाला गोगा, ये जानवर रसूल करीम की बराबरी कर रहा है। कुरान तो कह रहा है कि फतह मक्का एक दीवार बना दी गई है, इससे पहले वाले लोग कुछ और हैं, इसके बाद वाले लोग कुछ और हैं। अल्लाहुम्मा सल्ली अला सय्यिदिना शफीअना मौलाना मुहम्मद बिन दारिक शरीफ सल्लल्लाहु अलैहि वसल्लम करीम। कुरान मुकद्दस की ताल तो तफसील बदल मुझसे कोई गलती भी मुझे माफ फरमा, और जो कुछ बयान किया गया सिर्फ बारगाह करम में शर्फ कबूल अता फरमा। या अल्लाह कयामत के दिन कुरान मुकद्दस का हमारे लिए मालिक मौला हर मुश्किल से निजात देने वाला बना दे, और जन्नत में, कब्र में, हश्र में, नजा में, हर जगह हमारे लिए इसको साथी बना दे। इसकी रहमतों, इसके फैजान से हम तो हमारी नस्लों को, क़यामत तक आने वाली हमारी नस्लों को फैजान अता फरमा, और दीन की सही शक्ल के ऊपर اهل سنت و جماعت کے مسئلہ کے حق کے اوپر قائم و دائم فرما. وصلى الله تعالى على خير خلقه و نور عرشه سيدنا مولانا محمد و آله و اصحابه اجمعين برحمتك يا ارحم الراحمين. بحق لا اله الا الله محمد رسول الله صلى الله عليه وسلم.